यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरो र डुबानमा परि देशभर 170 जनाको मृत्यु, 111 घाइते, 40 बढ़ी बेपत्ता। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुँदै विपदका समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनर्स्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ी पहिरोबाट देशभरका 15 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा निरन्तर हमला जारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ गए राति स्वदेश फर्किने क्रममा कतारको दोहा आइपुग्नु भएको हो। दोहाबाट प्रधानमन्त्री केपी शर्मा ओली आजै काठमाण्डु आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार राज खरेल लगायतले विदाई गर्नुभएको थियो। बाढ़ी तथा पहिरोमा परि देशभर 170 जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। यसैबीच विपदका पछिल्लो घटनाका बारेमा जानकारी दिन हामीसँग प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की यति बेला टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हामी उहाँसँग कुरा गर्छौं। प्रवक्ताज्यू, हामी उहाँसँग टेलिफोन सम्पर्क हुने बित्तिकै पुनः कुरा गर्छौं। अब भने बाँकी समाचार। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म देशभर 170 जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। घटनामा परि 42 जना बेपत्ता भएका छन् भने 111 जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोपछिको खोज उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भए हालसम्म करिब 4,000 विपद प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो। यतिखेर हामीसँग प्रवक्ता प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हामी उहाँसँग कुरा गर्छौं। प्रवक्ताज्यू, हजुर, विपदको पछिल्लो अवस्थाको बारेमा जानकारी गराइदिनुहोस् न।
अहिले यो यस वर्षकै सबभन्दा ठूलो विपदबाट अहिलेसम्मको अहिले बिहानसम्ममा अब थुप्रै क्षतिको विवरण आइराखेको छ, जसमा 192 जनाको मृत्यु, 96 जना घाइते, अहिलेसम्म 31 जना अझै बेपत्ता भएको र अहिलेसम्म झन्डै 4,000 संख्यामा मानिसहरू विभिन्न ठाउँबाट यो काभ्रे, धादिङ, मकवानपुर लगायतका विभिन्न जिल्ला तथा स्थानहरूबाट उद्धार गरिएको छ। अब अलिकति यो काभ्रेको मङ्गलटारमा रोकिएका झन्डै 200 जति गाडी रोकिएको भन्ने सूचना छ, जसमा 450-450 जना मान्छेलाई उद्धार गर्नुपर्ने आवश्यकता छ। हिजो हेलिकप्टरद्वारा त्यहाँ केही राहत सामग्री चाहिँ खाद्यान्न लगायत केही राहत सामग्रीहरू ड्रप गरिएको छ, त्यहाँबाट तत्कालै ल्याउन सक्ने अवस्था छैन, त्यहाँ सवारी साधन आउजाउ गर्न सक्ने अवस्था छैन, त्यो खुलोनीको प्रयासलाई पनि टाइम लाग्ने अवस्था छ। यता यो धादिङको झ्याप्ले खोला जहाँ ठुलो क्षति भएको छ, त्यो झ्याप्ले खोलामा पनि हिजो साँझ 6 बजेतिर त्यहाँ एकतर्फी रूपमा बाटो खोलेको छ। त्यो खोलेको बाटोबाट हामीले काठमाडौँबाट जाने गाडी रोकेर उता बाहिर भएका जोखिममा रहेका सवारी साधन र यात्रुहरूलाई काठमाडौँ प्रवेश गराउने प्रयास हिजोदेखि छ, जसमा हिजोदेखि वान वे रूपमा यता काठमाडौँतर्फ ल्याउँदै गर्दाखेरि पनि अहिलेसम्म झन्डै 200 जति गाडी अझै पनि बाँकी छ भनेको छ यता काठमाडौँ भित्रिनको लागि। अब त्यस्तै धुनीबेसीमा पनि, धादिङकै धुनीबेसीमा पनि वान वे रूपमा खुलेको छ अहिले, यी दुइटै ठाउँ झ्याप्ले खोला र धुनीबेसीमा वान वे खुलेको हो। तर अरू थुप्रै ठाउँमा नेपालका अधिकांश सडकहरू बिग्रिएका छन् र त्यहाँ अझै खुलाउन सकिएको छैन। त्यहाँ जस्तो काभ्रेतिरकै बिपी राजमार्ग पूर्ण रूपमा बन्दै छ। अब अहिले मूलत हामीले बेपत्ता भएकाहरूको खोजी गर्ने, उद्धार गर्ने र उहाँहरूलाई उपचार गर्ने स्थानसम्म पुर्याउने त्यो प्रयास जारी छ। हिजो पनि हेलिकप्टरद्वारा काभ्रेका विभिन्न ठाउँबाट मानिसहरू ओसार्ने दिनभरि काम भयो, आज पनि त्यो काम हुनेछ। अधिकांश काभ्रेमा धेरै नै क्षति भएको छ, भूकम्पको बेलामा भन्दा बढी क्षति भएको हुनाले त्यहाँ हाम्रो कन्सन्ट्रेसन अलिक बढी पनि छ, त्यो निरन्तर रूपमा त्यहाँ चलिरहेको छ। अब बाटो धेरै ठाउँमा बिग्रेको हुनाले उद्धार कामको लागि चाहिँ पैदल प्रहरीहरू, सुरक्षाकर्मीहरू पनि पैदलै गएर उद्धार गर्नुपर्ने अवस्था छ कि हेलिकप्टरद्वारा गएर उद्धार गर्नुपर्ने अवस्था छ। यो सञ्चार सम्पर्क विच्छेद पनि भएको हुनाले अधिकांश ठाउँबाट सञ्चार सम्पर्क बन्न साथ सूचनाहरू आउँदै गरेका छन्। त्यो सूचनाहरू आउन साथ त्यहाँको अवस्था हेरेर ती ठाउँहरूमा के कुन साधन पठाउनु पर्ने हो, त्यसरी साधनहरू पठाएर उद्धार गर्नलाई चाहिँ सुरक्षाकर्मीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सहयोगी हातहरू पनि सँगसँगै लागिराख्नु भएको छ र यसमा सशस्त्र प्रयास जारी छ।
हुन्छ प्रवक्ताज्यू, तपाईँलाई यो महत्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद। हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिदेशक दानबहादुर कार्की। पछिल्लो विपद पछिको घटनाको पछिल्लो विवरणबारे उहाँले हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। र अब भने हामी मौसमतर्फ लाग्छौं। यता आजको मौसम कस्तो हुन्छ भन्ने बारे हामीले जानकारी लिन खोजेका हौं। हामीसँग मौसमविद बिनु महर्जन हुनुहुन्छ यतिखेर। बिनुजी हजुर, यो आजको मौसम कस्तो हुन्छ होला एकपटक भनिदिनुहोस् न।
हजुर, आजको लागि चाहिँ देशभर आंशिक देश साधारणतया बदली रहने अनि आजको लागि चाहिँ देशका पहाड़ी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षाको चाहिँ सम्भावना रहन्छ। अबको तीन दिनसम्म हेर्दाखेरि चाहिँ खासै ठूलो वर्षाको सम्भावना चाहिँ कमै छ। त्यही हो, दिउँसोतिर चाहिँ बदली भएर हल्कादेखि मध्यम वर्षाको सम्भावना चाहिँ पहाड़ी भूभागतिर रहन्छ, अझ मुख्यतया यो कोशी, बागमती र गण्डकी प्रदेशतिर।
हजुर हुन्छ, यो जानकारीको लागि यहाँलाई धेरै धन्यवाद। हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो मौसमविद बिनु महर्जन। आजको मौसमको बारेमा उहाँले हामीलाई जानकारी गराउनु भएको हो। अब बाँकी समाचार। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना हेडवर्क्समा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ। पहिरोमा परि चारजना बेपत्ता भएकामा दुईजनाको शव हिजो फेला परेको हो, तर शवको पहिचान भने हुन सकेको छैन। दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरीकोट लगिएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा सिंहदरबारमा हिजो बसेको सर्वदलीय बैठकमा विभिन्न राजनैतिक दलका नेताहरूले विपदको समयमा सबै मिलेर प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनामा प्रतिबद्धता जनाउनु भएको छ। विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी विगतका विपत्तिहरूमा जस्तै राजनैतिक दलहरूका साथै देशका विभिन्न सामाजिक संघ संस्थाहरू र नागरिक समाज मिलेर अगाडि बढ्दा जस्तोसुकै जोखिमको सामना गर्न सकिने भएकाले अहिलेको बेलामा पनि आफूहरू त्यस अनुसार अगाडि बढ्न तयार रहेको बैठकमा नेताहरूले बताउनु भएको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताउनुभयो। सर्वदलीय बैठकले जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्थित यातायात समिति लगायतका सम्बद्ध संस्थाहरूको समन्वयमा बाढ़ी पहिरोका कारण अलपत्रमा परेका यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने, अवरूद्ध सड़कहरू यथाशक्य छिटो सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तदारूकतापूर्वक लाग्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले बताउनुभयो।
पहिरो र बाढ़ीले आवागमन अवरूद्ध भई गन्तव्यमा पुग्न नसकी फसेका यात्रुहरूलाई सम्बन्धित जिल्ला व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सम्बन्धित प्रदेश विपद व्यवस्थापन समिति र सुरक्षाकर्मीको संयुक्त पहलमा गन्तव्यसम्म पुर्याउने निर्णय भएको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई, बाटो खुलाई, आवागमन सुचारू गर्ने, यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मरम्मत सम्भार गरी विद्युत आपूर्तिलाई सहज बनाउने, संचार तथा सूचना प्रविधि मन्त्रालयले अवरूद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारू गर्ने, खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायतका अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलै प्राप्त गर्न सकिने व्यवस्था मिलाउने निर्णय छ।
यस्तै सर्वदलीय बैठकले बाढ़ी पहिरोका कारण घरवास गुमाउनेहरूका लागि राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको व्यवस्था मिलाउने निर्णय गर्नुका साथै केही ठाउँमा अवरूद्ध विद्युत आपूर्ति तथा संचार सेवा, खानेपानी लगायतका सेवाहरूलाई सम्बद्ध पक्षले तत्काल सुचारू गर्न पहल गर्ने निर्णयहरू गरेको छ। संचार मन्त्री गुरूङले बाढ़ी पहिरोका कारण आएको विपदको अवस्थामा स्वास्थ्य क्षेत्रमा महामारी समेत आउन सक्ने सम्भावनालाई पहिले नै मध्यनजर गरी आवश्यक तयारीमा रहन स्वास्थ्य मन्त्रालय र सम्बद्ध सबै निकायलाई बैठकबाट आग्रह गरिएको बताउनुभयो। यस्तै सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेपाली नेकपा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले खोज उद्धार र राहतका कार्यक्रमलाई सरकारले अझ प्रभावकारी बनाउनु पर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो। माओवादी केन्द्रका नेता बस्नेतले विपदपछिको व्यवस्थापनका लागि तीनै तहका सरकार, अन्य सरकारवाला निकाय तथा राजनैतिक दलहरू आवश्यक समन्वयका साथ जुट्नुपर्ने र त्यसका लागि सबै तयार रहेको बताउनुभयो।
सबै तहका सरकारहरूको बीचमा उपयुक्त समन्वय गर्नु पर्यो। त्यसपछि सरकारका आफ्नै विभिन्न निकायहरू छन्, अन्तर सरकारी निकायहरू छन्, ती अन्तर सरकारी निकायहरूको समन्वय राम्रोसँग गर्नु पर्यो। सबै राजनीतिक दलहरू लगायतको सबै नागरिक समाजदेखि सबै सरकारवालाहरूको बीचमालाई समन्वय गर्ने सबैका प्रयासहरूलाई एकीकृत गरेर एउटा एकीकृत योजनामा खोज उद्धारको कामलाई थप प्रभावकारी बनाउनको लागि, राहतको कामलाई थप व्यवस्थित गर्नको लागि, उपचारको घाइतेहरूको उपचारको कामलाई थप व्यवस्थित गर्नको लागि, त्यस अलावा भोलिका दिनमा पुनर्स्थापना पुनर्निर्माणका अन्य कामहरू छन् त्यसलाई व्यवस्थित गर्न सरकारले ध्यान दियोस् भन्ने हामीले सुझाव राखेका छौँ। यो बेला पक्ष प्रतिपक्ष नभएर यो विपदले उत्पन्न गरेको चुनौतीहरू छ, यो जे परिस्थिति छ यसलाई सामना गर्नको लागि हामी सबैले ऐक्यबद्ध भएर लाग्ने हाम्रो प्रतिबद्धता पनि जाहेर गरेका छौँ।
यस्तै बैठकबाट बाहिरिने क्रममा संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले खोलाको मापदण्डलाई मिच्न नहुने, अहिलेको क्षतिले पाठ सिकाएकाले भविष्यमा भौतिक पूर्वाधार निर्माण गर्दा त्यसलाई मार्ग निर्देशकका रूपमा लिनु आवश्यक रहेको र आफूले छलफलका क्रममा त्यस्तो सुझाव दिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ज्ञानेन्द्र बहादुर शाहीले विपदको बेलामा बजारमा मूल्य अनियन्त्रित रूपमा बढ़िरहेकाले त्यसलाई नियन्त्रण गरी जनतालाई राहत दिन सरकार सजग हुनुपर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो। सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख राजनैतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। सरकारले यसअघि पनि समन्वयात्मक बैठक राखेर विपदपछिको उद्धार, राहत र व्यवस्थापनका कामलाई चुस्त बनाउने र जनतालाई राहतको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुका साथै सबैलाई मिलेर विपदको सामना गर्न आह्वान गरेको थियो। नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोबाट पीड़ित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। कांग्रेस कार्य सम्पादन समितिको हिजो बसेको बैठकले बाढ़ी र पहिरोबाट बेपत्ता भएका नागरिकको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूको निशुल्क उपचार गर्न अनुरोध गरिएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। यसै गरी बैठकले बाढ़ी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि आग्रह गरेको प्रवक्ता महतले बताउनुभयो।
बेपत्ताहरूको खोजीमा हर सम्भव प्रयास तीव्र ढंगले गर्न, सरकारको ध्यान आकर्षण गराउँदै सबै घाइतेहरूको निशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सम्पादन समितिले सरकारलाई अनुरोध गरेको छ। जुन आपत विपदमा परेका नागरिकहरू छन्, बाटो बाटोमा रोकिएका छन् र अझै खोजी राहत कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि सरकारसँग आग्रह गरेको छ।
कांग्रेस कार्य सम्पादन बैठकले नेपाली कांग्रेसका विभिन्न संगठनमा आबद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीड़ितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ। बैठकले बाढ़ी पहिरोले देशभरकै विच्छेद भएको सड़क सञ्जाल, पुलहरू चाँडो भन्दा चाँडो पुनर्निर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेली ब्रिज उपलब्ध गराई चाड़पर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारले गम्भीर ध्यान आकर्षण गरेको छ। नेकपा एमाले अविरल वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोबाट पीड़ित बनेका नागरिकलाई उद्धार, राहत र घाइतेको उपचारमा सघाउन सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको हिजो बसेको बैठकले आगामी तीन दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण संकलन गर्ने, विस्थापित बनेका घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सड़क यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सुनिल बाबु ढकालले मातहतका निकाय मार्फत आफ्ना संयन्त्र र स्रोत साधन प्रयोग गरी अवरूद्ध सड़क खुलाउनका लागि तदारूकताका साथ काम गरिरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका संघीय सांसदले विपदको घड़ीमा राहत व्यवस्थापनका लागि 15 दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। कांग्रेस संसदीय दलको हिजो बसेको बैठकले यही असोज 11 र 12 गतेको अविरल वर्षाका कारण बाढ़ी र पहिरोबाट आएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकार मार्फत प्रदान गर्ने निर्णय गरेको हो। काठमाण्डु उपत्यका 11 स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको विवरण जल तथा मौसम विभागले जानकारी दिएको छ। विभागले हिजो अबेर सार्वजनिक गरेको विवरण अनुसार यही असोज 12 गते 24 घण्टासम्म संघीय राजधानी काठमाण्डुका विभिन्न जलमापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्क अनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ। सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुरकोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रूपमा मन्थली पकरवास भीर पानी सड़क खण्ड मरमत गरी हिजो साँझबाट यातायात शुरू भएको छ। मन्थलीबाट गाईखुरा पुल हुँदै पकरवास भीरपानी सड़क खण्ड मरमत गरेसँगै सितखा हुँदै र सिन्धुलीको मूलकोटसम्मको आवागमन सुचारू भएको खाडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले हिजो एक विज्ञप्ति जारी गरी विगत 3 दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभएको हो। विमान कम्पनीहरूले आगामी 3 दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेका छन्। विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने वायुसेवा संचालक संघको हिजोको बैठकले निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न 16 जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार बाढ़ीका कारण आयोजनाहरूको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। स्वायोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी 4 बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो। काठमाडौँ र धादिङको सीमानामा पर्ने धादिङको धुनिवेशी नगरपालिका 9 झ्याप्ले खोलामा सड़कको पहिरो हटाइएको छ। पहिरो हटाइएपछि 48 घण्टापछि उक्त क्षेत्रको सड़क दुईतर्फी खुलेको छ। खानेपानी मन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्त दुरूस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। प्राकृतिक विपदका बेला महामारी जन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन्। अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उहाँहरूले यस्तो अवस्थामा विभिन्न रोग निम्तिन सक्नेतर्फ सचेत गराउनु भएको हो। सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पोनले पानीजन्य रोगहरू झाडा पखाला, हैजा तथा किटजन्य रोग, डेंगू, मलेरियाको संक्रमण बढ़न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बाढ़ी र डुबानले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई अनुरोध गर्नुभएको छ। नेपाल बीमा प्राधिकरणले हालैको अविरल वर्षाका कारण आएको बाढ़ी तथा पहिरोबाट नागरिकको घर सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दावी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। बाढ़ी तथा पहिरोबाट भएको क्षतिको बीमा दावीलाई सरलीकरण गर्ने र छिटो दावी भुक्तानी गर्ने सम्बन्धमा हिजो नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दावी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दावी भुक्तानी दिनुपर्ने बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनुभयो। अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढ़ी पहिरो र डुबानले संघीय राजधानी काठमाडौँ सड़क सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङ मार्ग सहारा बनेको छ। नागढुङ्गा भन्दा तल चन्द्रागिरी नगरपालिका 2 स्थित नाग मन्दिर नजिकै त्रिभुवन राजपथको झ्याप्ले खोलामा ठूलो पहिरो जाँदा सम्पर्क टुटेको काठमाडौँ उपत्यकालाई निर्माणाधीन नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गले सहारा दिएको हो। लगातार वर्षाको कारण इलाम लगायत 5 थर ताप्लेजुङमा बिजुली नआएको 48 घण्टा बढ़ी भएको छ। इलामको माई नदीमा आएको बाढ़ीले कावेली करिडोर 132 केबी प्रसारण लाइनका 4 टावरमा क्षति पुर्याएको छ। बाढ़ीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, 5 थर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको झण्डै 185 मेगावाट बिजुली उत्पादन बन्द भएको छ। टावरमा क्षति पुग्नुभन्दा अगाडि यो लाइनबाट दैनिक 185 मेगावाटसम्म विद्युत प्रवाह भइरहेको थियो। नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि हिजोदेखि सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डाक्टर डिलीराम पोखरेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज 22 गतेसम्म सफा नोट साट्न सकिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमा हवाई हमलालाई निरन्तरता दिएको छ। लेबनानमा पछिल्लो इजरायली हमलामा कम्तीमा 15 ज्यान गएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। इजरायली सेनाले गत केही घण्टामा लेबनान स्थित हिजबुल्लाहका विभिन्न अखडाहरूमा हमला गरिएको बताइएको छ। हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाह इजरायली आक्रमणमा मारिएको पनि पुष्टि गरेको छ। अब आर्थिक समाचार।
बाढ़ी र पहिरोका कारण ऊर्जा क्षेत्रमा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी पहिरोले अहिले 1100 मेगावाट बिजुली उत्पादन रोकिएको छ। बाढ़ी र पहिरोका कारण मुलुकको ठूलो जलविद्युत आयोजना तामाकोशी बन्द भएको र लामो समय बन्द गर्नु परे लोड व्यवस्थापनमा नै समस्या पर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यस्तै अन्य विभिन्न 16 जलविद्युत आयोजनामा बाढ़ी पहिरोले क्षति पुर्याएको र तीनलाई सुचारू गर्न प्रयास जारी रहेको पनि प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी र पहिरोका कारण सिंचाईतर्फ 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति आकलन गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। उता लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोको प्रभावले राजधानी काठमाण्डुमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार 156 टन फलफूल तथा तरकारी भित्रिएको थियो भने आइतबार 38 टन मात्र फलफूल तथा तरकारी भित्रिएको छ। सामान्य अवस्थामा राजधानीमा 600 देखि 700 टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। बाढ़ी र पहिरोले मुख्य सड़कहरू अवरूद्ध भएपछि कम फलफूल तथा तरकारी भित्रिएकाले मूल्य पनि 100% बढ़ेको पाइएको छ। राजनीतिक दलहरू र उपभोक्ता अधिकारवादी संघ संस्थाहरूले मूल्य नियन्त्रण गरी जनतालाई राहत दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे। देशका पहाड़ी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 5:51 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढ़ी पहिरो र डुबानमा परि देशभर हालसम्म 192 जनाको मृत्यु। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुँदै विपदका समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनर्स्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ी पहिरोबाट देशभरका 15 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा हमला जारी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।